यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदनमा आज पनि सुनवाई। सिन्धुपाल्चोकमा प्राकृतिक विपदको व्यवस्थापन र राहतलाई प्रभावकारी रूपमा अघि बढ़ाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेपालमा आज थप 2,476 जनामा कोरोना भाइरस संक्रमण, 5,455 जना संक्रमण मुक्त, संक्रमणबाट थप 27 जनाको मृत्यु र अमेरिकाको फ्लोरिडा राज्यमा 12 तले भवन भत्किँदा 4 जनाको मृत्यु, कम्तीमा 150 जना सम्पर्कविहीन। समाचार अब विस्तारमा। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदनमा आज पनि सुनवाई भएको छ। रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा सहित 146 निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनवाई भएको हो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा, वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवड़ा र डाक्टर आनन्द मोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदनको सुनवाईका क्रममा देउबा पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ताहरू श्रीहरि अर्याल, गोपालकृष्ण घिमेरे, अधिवक्ताहरू सुनिल पोखरेल, टीकाराम भट्टराई र दिनमणि पोखरेलले बहस गर्नुभयो। रिट निवेदक र सरकारी पक्षलाई अदालतले 15-15 घण्टाको समय निर्धारण गरेको छ। अब रिट निवेदकका कानून व्यवसायीलाई बहसका लागि 4 घण्टा 45 मिनट बाँकी छ। करिब 300 कानून व्यवसायीले वकालतनामा दर्ता गराउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपदको व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रूपमा अघि बढ़ाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ। जिल्लामा हालैको बाढ़ी पहिरोले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित आज प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमती प्रदेश कमिटिको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिनुभएको हो। सिन्धुपाल्चोकको विपत्ति एक मानवीय संकट भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले प्राकृतिक प्रकोप जस्ता विषयमा कसैले राजनीति नगरी मानवीय हिसाबमै अघि बढ़नुपर्ने बताउनुभयो। पुल बगाएको स्थानमा बेली ब्रिजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताउनुभयो। प्रधानमन्त्रीले बाढ़ीको पूर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीड़ित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्न समेत निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले विपत्तिमा स्थानीय आवश्यकता अनुसारको राहत उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्नुहुँदै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटिका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको सम्पूर्ण उपचार खर्चको व्यवस्था गर्न बहुआयामिक विज्ञ प्राविधिक टोली खटाई विस्तृत सर्वेक्षण मार्फत पुनः निर्माणका लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गर्नुभयो। सिन्धुपाल्चोकमा असार 1 गते पछिको अविरल वर्षापछि बाढ़ी पहिरोका कारण 16 जनाको मृत्यु र 400 परिवार विस्थापित भएका छन्। सबै स्थानमा गरी 337 घर र 60 गोठ, 6 मोटर पुल र 13 झोलुङ्गे पुल बगेका छन्। यसैगरी बाढ़ी पहिरोले हेलम्बु 2 किउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको छ भने 2 भवन उच्च जोखिममा रहेका छन्। विभिन्न स्थानमा सड़क मार्ग भत्किएर बगरमा परिणत भएका छन्। नदी किनारका बस्ती पहिरोले पुरेको र लेदो थुप्रिएर पूरै यातायात बन्द भएको छ। उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेलले दबाव र प्रभावमा नपरी काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्रीको रूपमा आज पदभार ग्रहणपछि आयोजित समारोहमा मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने भन्नुहुँदै कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो। उहाँले सरकारबाट गर्नुपर्ने काममा कुनै कमी नहुने र मन्त्रीका हैसियतमा गर्ने निर्णयमा आफू जिम्मेवार रहेको पनि बताउनुभयो। राजनीतिक परिस्थितिको प्रभाव सुरक्षा निकायमा र गृह प्रशासनमा पर्न नहुनेमा जोड़ दिनुहुँदै गृहमन्त्री पौडेलले शान्ति सुरक्षा, मानिसको जीवधनको रक्षा गर्ने सवालमा जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। गृह प्रवक्ता जनकराज दाहालका अनुसार गृहमन्त्री पौडेलले काम छिटो छरितो र इमानदारीपूर्वक गर्न र सरकारको नीति योजना व्यवहारमा कार्यान्वयन हुने गरी काम गर्न मातहतका निकायलाई निर्देश गर्नुभएको छ। उप प्रधानमन्त्री पौडेलले गृह मन्त्रालय सहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढ़ी पहिरो प्रभावित क्षेत्रका नागरिकलाई कोरोना भाइरस विरूद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ। नवनियुक्त मन्त्री कृष्ण गोपाल श्रेष्ठले पदभार ग्रहण गर्नुहुँदै आज सो निर्णय गर्नुभएको हो। उहाँले खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको बताउनुहुँदै चाँडै कोविड 19 विरूद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका मन्त्री श्रेष्ठले संघ प्रदेश र स्थानीय तहको समन्वयबाट कोरोना भाइरस नियन्त्रण गर्न सकिने पनि बताउनुभयो। उहाँले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएकाले कोविड 19 को तेस्रो लहरका लागि अहिलेदेखि नै तयारी थालिएको भन्नुहुँदै कोविड 19 नियन्त्रण गर्दै विस्तारै अन्य क्षेत्रलाई चलायमान गराउन सकिने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री वसन्त कुमार नेमवाङले मौजूदा मन्त्री परिषदमा मन्त्रीहरूको संख्या सीमित भए पनि सरकार आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध र सक्षम रहेको बताउनु भएको छ। मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि आयोजित कार्यक्रममा मन्त्री नेमवाङले सर्वोच्चको आदेशपछि आवश्यकताको सिद्धान्त अनुरूप एकै मन्त्रीलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिनुपर्ने अवस्था सिर्जना भए पनि सरकारका नियमित काम कार्यवाहीमा बाधा नपर्ने बताउनुभयो। मन्त्री नेमवाङले देशमा शान्ति सुरक्षा कायम गर्ने बाढ़ी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरण गर्ने कोरोना महामारीबाट नागरिकलाई बचाउन खोपको प्रबन्ध गर्ने जस्ता अत्यावश्यक कामहरू प्रभावित नहुने बताउनुभयो।
मुलुक अहिले हामी ठूलो उत्पीडनमा छौं। बर्खायाम शुरू भयो, पहिलोचोटि नै ठूलो बाढ़ी पहिरोले ध्वस्त बाटाहरू, ध्वस्त जनताहरू कनेक्टिभिटीबाट विच्छेद भएका छन्। खाना नपाएर, राहतहरू नपाएर दुर्गम ठाउँहरूमा सम्पर्कविहीन भएर बस्नु परेको अवस्थाहरू छ। सरकार यो कुरा बुझ्छ। कोविडको महामारीले उपयुक्त उपचार गराउने, अहिले निस्किएको भ्याक्सिन पनि जनतालाई सुविधा दिलाउने कुरामा सरकार सचेत छ। फण्डामेन्टल राइट, स्वतन्त्रता र अधिकारहरू जनतालाई उपलब्ध गराउने कुरामा सरकार एक किञ्चित जस्तो सुकै परिस्थिति भए पनि कानूनको शासन र विधिको पद्धतिलाई अप्नाउने सरकार भएको हुनाले पूर्णतया पालना गर्न त्यसलाई अवज्ञा होइन, पूर्णतया पालना गराउन सरकार सचेत छ। स्वभावैले आदेश त पालना गर्नु पर्यो, त्यो भइ नै राखिया छ।
मन्त्री नेमवाङले संसद नरहेको अवस्थामा सरकारका दैनिक काम कार्यवाहीलाई सहज बनाउन अध्यादेश मार्फत आवश्यक कानूनहरू निर्माण गर्ने संवैधानिक प्रबन्ध रहेको हुनाले यसलाई अतिरञ्जित गरी सरकारको आलोचना नगर्न समेत आग्रह गर्नुभयो। यसअगाडि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी वहन गर्दै आउनुभएका मन्त्री नेमवाङले हिजोदेखि संचार तथा सूचना प्रविधि मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खानेपानी मन्त्रालय तथा शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी प्राप्त गर्नुभएको छ। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको पूर्वाधार तयार गर्ने लगायत सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिएका कार्यक्रमहरू अगाडि बढ़ाउन मन्त्रालयले योजना अनुसार काम गरिरहेको बताउनुभयो। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हाले 17 गतेबाट हुने राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार 17 गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएपछि आज बानेश्वर स्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई निर्देशन दिनुभएको हो। यसअघि आजै अध्यक्ष तिमिलसिन्हाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता तथा सचेतकहरूसँग संसद बैठक बारे परामर्श गर्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र परित्याग गर्ने 3 प्रमुख, 6 उपप्रमुख सहित 14 स्थानीय तहका पदाधिकारीको पद रिक्त भएको छ। निर्वाचन आयोगको बुधबारको निर्णयअनुसार दल त्याग तथा पद रिक्तता सम्बन्धी सूचना प्रकाशन गरी 2074 साल मा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका 3 जनप्रतिनिधिको पद रिक्त भएको जनाएको हो। पद रिक्त हुने स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका 7, कैलालीका 4 तथा ओखलढुङ्गा, महोत्तरी र सिरहाका 1-1 जना जनप्रतिनिधि रहेका छन्। आज देशभर कोरोना भाइरसबाट 2,476 जना संक्रमित भएका छन्। 9,586 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1,721 जना तथा 4,765 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 755 जना गरी 2,476 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरबाट गएको 24 घण्टामा 5,000 455 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो सँगै कोरोना संक्रमणबाट अहिलेसम्म 5,76,413 जना मुक्त भएका छन्। नेपालमा कोरोना भाइरसबाट मुक्त हुने दर 91.3% रहेको मन्त्रालयले जनाएको छ। यस्तै आज कोरोना संक्रमणबाट थप 27 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 8,945 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। इटालीले नेपाललाई कोविड 19 उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। युरोपियन युनियनको नागरिक सुरक्षा संयन्त्र मार्फत इटालीले नेपाललाई 20 स्थान भेन्टिलेटर, 6,000 आइसोलेसन गाउन र 10,000 प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेको हो। नेपाल स्थित युरोपियन युनियनका राजदूत नोना डेफ्रेजले स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गर्नुभयो। पाल्पाको बगनासकाली गाउँपालिकाको घोरबन्दामा रहेको कुमाल समुदायको बस्तीमा यति बेला निषेधाज्ञाका कारण रोजीरोटी गुम्दा समस्या परेको छ। गरीबीकै कारण अधिकांश कुमाल समुदायको दैनिकी निकै कष्टकर बनेको छ। कोविड महामारीले जिल्लामा भएको निषेधाज्ञाले दैनिक ज्यालादारी गरेर घर खर्च चलाउने कुमाल समुदायका नागरिक समस्यामा परेका हुन्। पाल्पाबाट संवाददाता विष्णु खनालको एक रिपोर्ट।
पाल्पाको बगनासकाली गाउँपालिकाको घोरबन्दाका कुमार समुदायका मानिसहरू लकडाउनको ठूलो मारमा परेका छन्। दैनिक ज्याला मजदूरी गरेर छाक टार्दै आएका यहाँका कुमार समुदाय बन्दाबन्दीले काम नभएपछि समस्यामा भएको बताउँछन्। स्थानीय लक्ष्मी कुमार:
घरमा खानालाई समस्या छ, केटाकेटी बिरामी भन, दबाई पानी गर्नलाई पैसा छैन, बुढाहरूको ज्याला अझ बढ्दैन, राशन पानी मात्रै बढेको हुन्छ, पैसा अझ थोरै हुन्छ, यो लकडाउनले गर्दाखेरि काम पनि पाइए छैन।
कुमार बस्तीमा कोरोना महामारी भएसँगै रोगको जोखिम बढेको छ भने भोकको समस्याले आएको छ। स्थानीयहरू काम नभएको दिन भोकै बस्नुपर्ने बाध्यता रहेको छ। केही समय अघि यो गाउँमा कोरोना संक्रमण फैलिएर धेरै परिवारका सदस्यहरू संक्रमित भए, तर स्थानीय सरकार र सरकारवालाले आफूहरूलाई राहतको व्यवस्था नगरेको स्थानीय टुनिसरा कुमालको दुखेसो छ।
गाउँपालिकाबाट पनि कोही आउनु भएन हेर्न, अब यो लकडाउनले त गाह्रै भयो।
खोरबन्दामा रहेका 150 बढी कुमार समुदायको बस्तीमा यति बेला गरिबीकै कारण अधिकांश मानिसको दैनिकी निकै कष्टकर बनेको छ। उनीहरूलाई बिहान बेलुकाको छाक तार्न समस्या हुने गरेको कुमाल युवा क्लबकी सदस्य सन्तोषी कुमालको भनाइ छ।
150 जति घरमा चाहिँ प्राय जसोले हाम्रो गाउँमा चाहिँ ज्याला मजदुरी गरेर खानुहुन्छ, अनि अहिले यो लकडाउनमा चाहिँ प्राय जसोको गाह्रो छ खानको लागि, बिहान साँझ आगो बाल्नको लागि।
यो बस्तीका नागरिकहरूलाई वडाबाट सिफारिश गरेको खण्डमा गाउँपालिकाले सहयोग गर्ने बताउनुहुन्छ बनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल। शिक्षा स्वास्थ्य क्षेत्रबाट पछाडि परेका र आर्थिक विपन्नतामा रुमलिएका यस आदिवासी जातिले राष्ट्रिय विकासको मूलधारमा समान अवसरको अनुभूति गर्न सकेका छैनन्। बिहानदेखि बेलुकासम्म काम गरेर घर खर्च चलाउँदै आएका यहाँका नागरिकलाई यति बेला सहयोगको खाँचो छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
सर्लाहीको बागमती नगरपालिका चारमा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानव निर्मित तालमा नेपालकै पहिलो जेट बोट सञ्चालनमा आएको छ। हिजो एक कार्यक्रम आयोजना गरी बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाले जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गर्नुभयो। प्रदेश नम्बर एक सरकारले प्रादेशिक पत्रकारिता पुरस्कार 2078बाट प्रदेश नम्बर एकका चारजना पत्रकारलाई आज नगद सहित सम्मान एवं पुरस्कृत गरेको छ। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले पत्रकारहरू गंज बहादुर दाहाल झापा, कौशल चेमजोङ उदयपुर, गोविन्द चन्द छेत्री झापा तथा ललिता भट्टराई मोरङलाई 1,00,000 नगद सहित सम्मान एवं पुरस्कृत गर्नुभयो। भोजपुरको दक्षिणी क्षेत्र सड़क सञ्जालले जोड़िएसँगै ठूला खोलाहरूमा समेत पक्की पुल बन्न थालेपछि भोजपुरवासी उत्साहित देखिएका छन्। भोजपुरबाट संवाददाता निरोज कोइरालाको रिपोर्ट।
केही वर्ष अघिसम्म भोजपुरको दक्षिणी क्षेत्र हतुवागढ़ी र आमचोक जानका लागि पैदलै यात्रा गर्नुपर्ने बाध्यता थियो, तर पछिल्लो 5 वर्ष यता दक्षिणी क्षेत्र सड़क सञ्जालले जोड़िएसँगै खुला खोलाहरूमा समेत पक्की पुल बन्न थालेपछि जिल्लावासी समेत उत्साही देखिएका छन्। भोजपुरवासी रमेश कार्की:
पहिला पुल नहुँदा धेरै समस्या थियो, धेरैको ज्यानधनको क्षति भएको थियो। अहिले पुल बनेपछि मानिस सुरक्षित हुने भए, एक ठाउँबाट अर्को ठाउँमा सहज रूपले जान सक्ने भए, खाद्य जस्ता बिमारी बोक्ने ढुवानी सहज रूपले चल्ने भयो।
सदरमुकाम जोड्ने फिखुवा खोला, कावा खोला चुवार दोबानमा पुल अहिले निर्माणको चरणमा छन्। यी पुल बनेसँगै दक्षिणी क्षेत्रसँगै खोटाङ, धनकुटा, उदयपुरका बासिन्दा समेत लाभान्वित हुनेछन्। हाल हत्वगढी गाउँपालिका नौ, हसनपुरको चुवार र उदयपुरको बेलका नगरपालिका सात महिनामहिनी जोड्ने पुल, भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने पिखुवा खोलामा पुल र रामप्रसाद राई गाउँपालिका र हत्वगढी गाउँपालिका जोड्ने कावा खोलामा मोटरेवल पक्की पुलको निर्माण कार्य भइरहेका छन्। विगतमा प्लास्टिकको बोतलमा पानी बोकेर दक्षिणी क्षेत्र गएको स्मरण गर्दै जिल्लावासी सञ्जीव कार्की,
खोलामा पुल नबन्दा पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो, खोलाको पानी बोकेर जिल्लाको दक्षिणी क्षेत्र जानुपर्ने अवस्था, अब खोलामा पुल निर्माण हुन थालेपछि सहज भएको छ।
निर्माणाधीन पुलको विकासले उत्पादित सामग्रीको बजारीकरणमा समेत सहयोग पुग्ने बताउँदै स्थानीय युवा युवराज घिमिरे,
पुल भन्नेसँगै हाम्रो आय स्रोत त बढ्छ नै, यसबाट हाम्रा युवा साथीहरूलाई स्थानीय स्तरमै उद्यमशील बनाउन सकिन्छ र यो भूमिलाई थप उर्वर बनाउन सकिन्छ भन्ने आशा जागेको छ।
दक्षिणी क्षेत्रका साथै अहिले बाङ्खुवा, तमुटार, आरीखोला लगायतका ठाउँहरूमा समेत पक्की पुलको निर्माण कार्य हुँदै आइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। दुर्गम मानिएको भोजपुरमा पछिल्लो समयमा भइरहेको विकास निर्माणका कार्यले भने समृद्धि र विकासको खाका तयार गरेको छ। निरोज कोइराला, भोजपुर।
नेपाली राष्ट्रगान सयौंथुङ्गा फूलका हामीका गायक मध्येका एक अजय थापाको आज निधन भएको छ। झापाको मेचीनगर नगरपालिका तीन बडाखाल निवासी थापालाई गत आइतबार कोरोना संक्रमणपछि उपचारका लागि बिरतामोड़ स्थित बीएनसी अस्पतालमा भर्ना गरिएकोमा आज बिहान मृत्यु भएको हो। रेडियो नेपालबाट साँझ सात बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको फ्लोरिडा राज्यमा 12 तले भवन भत्किँदा 4 जनाको मृत्यु भएको छ भने कम्तीमा 150 जना पुरिएका छन्। फ्लोरिडा राज्यको मायामी शहरमा रहेको 12 तले भवनको भग्नावशेषमा कम्तीमा पनि 150 जना पुरिएको हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। भवन भत्किँदा भवनभित्र कति मानिस थिए भन्ने यकिन तथ्याङ्क हालसम्म नपाइएको र भवन भत्किनेको कारण अझै पत्ता लागेको छैन। जापानका स्वास्थ्य मन्त्रीले जापान सरकारले जापानमा फेरि स्वास्थ्य संकटका लगाउन सक्ने बताउनु भएको छ। आज स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले कोरोना भाइरसको महामारी सोचे अनुरूप न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि स्वास्थ्य संकटका लगाउन सक्ने बताउनुभयो। अस्ट्रेलियाको सिडनीमा 17 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि लकडाउन गरिएको छ। सिडनीमा कोरोना भाइरसका लक्षण देखिएका व्यक्तिहरूमा परीक्षण गर्दा आज 17 जनामा संक्रमण पुष्टि भएको र 65 जनामा कोरोना भाइरसको लक्षण देखिएपछि त्यहाँको सरकारले लकडाउन गरेको बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
प्राकृतिक स्रोत तथा वित्त आयोगले संविधानले स्थानीय तहलाई दिएको अधिकारको वित्तीय उपलब्धि कति भयो भन्ने सम्बन्धमा सूचक नै निर्माण गरी मूल्याङ्कन गर्ने प्रणाली सिफारिश गरेको जनाएको छ। आयोगले आगामी आर्थिक वर्षको बजेट मार्फत यस्ता सूचक नै निर्माण गरी कार्यान्वयन गराउन सरकारका निकायहरूलाई सिफारिश गरेको जनाएको छ। स्थानीय सरकारहरूलाई संविधानमा व्यवस्था भए बमोजिम बजेट मार्फत हुने खर्चलाई प्रभावकारी बनाउने गरी आवश्यक प्रबन्ध गर्न सूचकहरू सार्वजनिक गरेको वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी दिनुभयो।
सूचकहरू राखिएको थियो, आगामी आर्थिक वर्षदेखि उनीहरूलाई संविधानले दिएको कार्य जिम्मेवारीमा कति उपलब्धि हासिल गरे भनेर त्यो उपलब्धिमै मापन गर्ने गरी आगामी वर्षको लागि सूचकहरू यी हुन् भनेर हामीले सार्वजनिक गरिसकेका छौँ, उहाँहरूलाई जानकारी दिइसकेका छौँ। आगामी दिनमा संघ प्रदेश र स्थानीय सरकारहरू आफ्नो खर्च व्यवस्थापनलाई थप प्रभावकारी बनाउन यसले चाहिँ थप प्रोत्साहन दिनेछ भन्ने हामीलाई विश्वास छ। प्रदेश र स्थानीय सरकारहरूलाई पनि खर्चलाई प्रभावकारी बनाउन प्रोत्साहित गर्ने गरी उनीहरूलाई दिने अनुदानमा नै कार्य सम्पादनमा आधारित सूचकहरू बनाएर राम्रो कार्य सम्पादन हुनेहरूलाई क्षेत्रलाई चाहिँ बढी अनुदान दिने हिसाबले चाहिँ अन्तर सरकार वित्तीय हस्तान्तरणको ढाँचा निर्धारण गरेका छौँ।
आयोगले स्थानीय तहहरूलाई आफ्नो राजस्व परिचालन गर्नका लागि प्रोत्साहन गर्न उनीहरूको राजस्व संकलनको क्षमताका बारेमा अध्ययन गरिरहेको र त्यसैलाई आधार मानेर आयोगले वित्तीय अनुदानको सिफारिश गर्ने पनि अध्यक्ष पौडेलले जानकारी दिनुभयो। वित्त आयोगले प्राकृतिक स्रोतहरू बाँडफाँड अन्तर्गत जलविद्युत हिमाल र खानीबाट प्राप्त हुने रोयल्टीलाई संघीय ऐनले गरेको प्रावधान अनुसार स्थानीय पालिकालाई 25%, सम्बन्धित प्रदेशलाई 25% र संघलाई 50% रोयल्टी प्राप्त हुने गरी सिफारिश गरिएको छ। अर्थ क्षेत्रका विज्ञहरूले मुलुकका झण्डै 57,60,000 श्रम गरेर खान सक्ने युवा बेरोजगार रहेको बताउनु भएको छ। ललितपुर उद्योग वाणिज्य संघले आर्थिक वर्ष 2078-79 बजेट सम्बन्धी छलफल कार्यक्रममा अर्थशास्त्रीहरूले त्यस्तो धारणा राख्नु भएको हो। छलफल कार्यक्रममा अर्थशास्त्री एवं पूर्व राजदूत प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेलले मुलुकमा 15-29 वर्ष उमेर समूहका युवाको ठूलो हिस्सा बेरोजगार हुँदा विकासले गति लिन नसकेको बताउनुभयो। अमेरिकाका लागि पूर्व राजदूत डाक्टर शंकर शर्माले सरकारले विभिन्न कामका लागि प्रभाव गर्ने भनेको ऋण सहयोग उत्पादित क्षेत्रमा भन्दा अनुत्पादित क्षेत्रमा प्रयोग भइरहेकोले त्यसतर्फ ध्यान दिन जरूरी रहेको सुझाव दिनुभयो। अर्का अर्थशास्त्री डाक्टर चन्द्रमणि अधिकारीले सरकारले सार्वजनिक गरेको बजेटले सर्वहारा वर्गलाई छुन नसकेको धारणा व्यक्त गर्नुभयो। जीवन विकास लघु वित्तले शुक्रबारबाट खुला गरेको प्रारम्भिक निष्कासन आईपीओमा पहिलो दिनमा नै करिब 4 गुणा बढ़ीले आवेदन गरेका छन्। बिक्री प्रबन्धक अनुसार शुक्रबार दिउँसो 2:30 बजेसम्ममा कम्पनीको आईपीओमा 4,73,521 जना आवेदकबाट 73,81,060 किता शेयर किन्नका लागि आवेदन परेको छ। लघु वित्तले शुक्रबारदेखि प्रति किता 100 अंकित मूल्यका 19,77,300 किता साधारण शेयर निष्कासन गरेको हो।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरितामा नेपालले एक स्थान सुधार गरेको छ। फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरितामा नेपालले एक स्थान सुधार गरेको हो। नयाँ वरितामा नेपाल 100 स्थानमा उक्लिएको छ। अघिल्लो पटकको वरितामा नेपाल 101 स्थानमा रहेको थियो। एसियाली राष्ट्रको वरितामा भने नेपाल 21 स्थानमा रहेको छ। त्यस्तै दक्षिण एसियाली राष्ट्रको वरितामा नेपाल 2 स्थानमा रहेको छ। नेपालभन्दा अघि रहेको भारत 57 स्थानमा रहेको छ। विश्व वरितामा अमेरिका पहिलो स्थानमा छ। त्यस्तै जर्मन दोस्रो, फ्रान्स तेस्रो, नेदरल्याण्ड चौथो र स्विडेन 5 स्थानमा रहेका छन्। नेपालकी जुडो खेलाड़ी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने पक्का भएको छ। टोकियो ओलम्पिकका लागि उनले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। 13 दक्षिण एसियाली खेलकुद सागमा उनले काँस्य पदक जितेकी थिइन्। July 23-5 आयोजना हुने टोकियो ओलम्पिकमा अहिलेसम्म 5 खेलाड़ीले खेल्ने पक्का पनि भएको छ। एथलेटिकका गोपीचंग पार्की, पौडीकी गौरीका सिंह र एलेक्स शाह पहिला नै ओलम्पिकका लागि छनौट भएका थिए भने केही समय अघि सुटिङकी कल्पना परियाले वाइल्ड कार्ड पाएकी थिइन्। नेपाली राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण रोकिने भएको छ। आईसीसी विश्व क्रिकेट लीग 2 अन्तर्गत स्कटल्याण्ड र नाबिबिया संघको त्रिकोणात्मक एक दिवसीय सिरिज स्थगित भएपछि नेपालले टीमको तयारी रोक्ने भएको हो। स्पेनमा तय भएको नेपाल स्कटल्याण्ड र नाबिबिया बीचको सिरिज 2022 जुलाईसम्मका लागि स्थगित भएको थियो। आईसीसीले कोरोना महामारीको कारण सिरिज स्थगित गरिएको जनाएको छ। क्यानका म्यानेजर विनोद दासले खेलाड़ी र प्रशिक्षकसँगको छलफलपछि टीमको तयारी केही समय रोक्ने निर्णय गरेको जानकारी दिनुभयो।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश नम्बर 1, प्रदेश 2, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.5, काठमाडौँको अधिकतम तापक्रम 27.4 डिग्री सेल्सियस, न्यूनतम 20.2, वर्षा 2.7 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 25.3 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 44.4 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 43 मिलिमिटर, र दिपायलको अधिकतम तापक्रम 34.5 डिग्री सेल्सियस, न्यूनतम 23.5, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदनमा आज पनि सुनवाई। सिन्धुपाल्चोकमा प्राकृतिक विपदको व्यवस्थापन र राहतलाई प्रभावकारी रूपमा अघि बढ़ाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेपालमा आज थप 2,476 जनामा कोरोना भाइरस संक्रमण, 5,455 जना संक्रमण मुक्त, संक्रमणबाट थप 27 जनाको मृत्यु र अमेरिकाको फ्लोरिडा राज्यमा 12 तले भवन भत्किँदा 4 जनाको मृत्यु, कम्तीमा 150 जना सम्पर्क विहीन। हौस् त साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।